مارکہ زین العابدین علیہ السلام۔ جواد مجلسی بیان کرتے ہیں کہ نومبر 1982 کا زمانہ تھا۔ عموماً جہاں بھی ابراہیم جاتا تو اس کا بہت ہی گرم جوشی اور تپاک سے استقبال کیا جاتا۔ بہت سے افسران نے ابراہیم کی دلیری اور شجاعت کی داستانیں سن رکھی تھیں۔ ایک بار وہ ہماری بٹالین میں بھی آیا اور ہم اکٹھے باتیں کرتے رہے۔ گپ شپ کافی طولانی ہو گئی۔ جوان چلنے کے لیے تیار ہو گئے۔ جب ہم واپس لوٹے تو ہمارے افسر نے پوچھا کہاں تھے۔ میں نے کہا میرا ایک دوست آ گیا تھا، اسے مجھ سے کام تھا، اب وہ اپنی گاڑی سے جا رہا ہے۔ افسر نے پوچھا اس کا نام کیا ہے۔ میں نے جواب دیا ابراہیم ہادی۔ اچانک انہوں نے حیران ہو کر پوچھا، اچھا تو یہ آغا ابراہیم تھے جو اتنے مشہور ہیں، یہی ہیں؟ میں نے کہا ہاں، مگر کیا ہوا؟ انہوں نے حرکت کرتی ہوئی گاڑی کی طرف دیکھتے ہوئے کہا، یہ تو پرانے مجاہد ہیں، پھر تمہارے دوست کیسے بنے؟ میں نے مغرورانہ انداز میں کہا، تو کیا ہوا، یہ ہمارے علاقے سے ہیں۔ اس کے بعد انہوں نے کہا، ایک بار انہیں یہاں لے آؤ تاکہ ہمارے جوانوں سے کچھ خطاب کر سکیں۔ میں نے بھی ذرا پھول کر کہا، وہ بہت مصروف رہتے ہیں لیکن پھر بھی میں دیکھتا ہوں۔ اگلے دن میں ابراہیم سے ملنے ملٹری انٹیلیجنس آفس میں چلا گیا۔ سلام و احوال پرسی اور تھوڑی گپ شپ کے بعد کہنے لگا، تھوڑی دیر ٹھہر جاؤ، میں تمہیں پہنچا بھی دوں گا اور تمہارے کمانڈر کے ساتھ بات بھی کر لوں گا۔ اس کے بعد ہم ایک ٹویوٹا پر بیٹھ کر بٹالین کے کیمپ کی طرف چل پڑے۔ راستے میں ایک چھوٹی سی نہر پڑتی تھی، عموماً جب بھی ہم وہاں سے گزرتے تو پھنس جاتے تھے۔ میں نے ابراہیم سے کہا، اوپر سے گھوم کر آ جاتے ہیں، یہاں پھنس جائیں گے۔ کہنے لگا، میرے پاس وقت نہیں ہے، یہیں سے نکل کر چلتے ہیں۔ میں نے کہا، آگے آنے کی اصلاً ضرورت بھی نہیں ہے، یہاں تک جو تم مجھے لے آئے ہو اس کا بھی بہت شکریہ، باقی راستہ میں خود ہی طے کر لیتا ہوں۔ کہنے لگا، بیٹھے رہو، میں تمہارے کمانڈر سے ملنا چاہتا ہوں۔ اس کے بعد اس نے گاڑی چلا دی۔ میں نے سوچا کہ اس پانی کو کیسے عبور کرے گا، اور دل ہی دل میں ہنس کر کہا کہ اگر یہ پھنس گیا تو مزہ آ جائے گا۔ لیکن ابراہیم نے بلند آواز میں ایک دفعہ اللہ اکبر اور ایک دفعہ بسم اللہ کہا، اور پہلے ہی گیئر میں گاڑی وہاں سے نکال کر پار لے گیا۔ ہم دوسرے کنارے پر پہنچے تو کہنے لگا، ہم ابھی تک اللہ اکبر کی طاقت کو نہیں جانتے، اگر ہمیں معلوم ہو جائے تو ہماری بہت سی مشکلات حل ہو جائیں۔ بٹالین نئے حملے کے لیے اپنی ضروری تیاریاں مکمل کر چکی تھی۔ کچھ دنوں بعد سورما کی جانب جانے کا وقت آ گیا۔ میں جا کر سہراہے کے سرے پر کھڑا ہو گیا۔ ابراہیم نے کہا تھا کہ وہ غروب آفتاب سے پہلے آئے گا، میں بھی اس کا انتظار کر رہا تھا۔ ہماری بٹالین نے چلنا شروع کر دیا۔ میری نظریں مسلسل کچے راستے پر جمی تھیں، یہاں تک کہ ابراہیم کا خوبصورت چہرہ دور سے نظر آنے لگا۔ وہ ہمیشہ کردی شلوار میں بغیر اسلحے کے آیا کرتا تھا، لیکن اس دفعہ معمول سے ہٹ کر وہ ٹائیگر ڈیزائن والے لباس میں ملبوس، ماتھے پر پیٹی بندھی اور کلاشن کوف ہاتھ میں لیے ہوئے آیا تھا۔ میں نے اس سے بڑھ کر کہا، ابراہیم آغا، تم نے اسلحہ اٹھا لیا؟ ہنس کے کہنے لگا، کمانڈر کی اطاعت واجب ہے، مجھے بھی کمانڈر نے اسی طرح آنے کا حکم دیا ہے۔ اس کے بعد میں نے کہا، آغا ابراہیم، اگر تم اجازت دو تو میں تمہارے ساتھ آ جاؤں۔ اس نے کہا، نہیں، تم اپنے جوانوں کے ساتھ چلو، میں بھی تمہارے پیچھے ہی ہوں، ایک دوسرے سے ملتے رہیں گے۔ ہم کچھ کلومیٹر تک چلے اور راستے کی تاریکی میں دشمن کے ٹھکانوں تک پہنچ گئے۔ میں چونکہ آر پی جی چلاتا تھا، اسی وجہ سے باقی سب سے آگے بٹالین کے کمانڈر کے ساتھ ساتھ چل رہا تھا۔ میری حالت بری تھی، اصلاً ایک پل کے لیے بھی سکون نہیں آ رہا تھا۔ اس علاقے میں کافی عجیب و غریب طرح کا سناٹا چھایا ہوا تھا۔ ہم لوگ کم نشیبی جگہ پر واقع ایک تنگ سے نالے سے گزر کر ٹیلے کی چوٹیوں کی طرف بڑھنے لگے۔ ٹیلے پر سے عراقی مورچے صاف دکھائی دے رہے تھے۔ میری ذمہ داری تھی کہ یہاں پہنچتے ہی ان پر فائر کھول دوں۔ میں نے ایک لمحے کے لیے ادھر ادھر دیکھا۔ ٹیلے کے درمیان میں دونوں طرف بنے دشمن کے مورچے ٹیلے کی چوٹیوں تک چلے گئے تھے۔ عراقی اچھی طرح جان چکے تھے کہ ہم اس نالے کو عبور کریں گے۔ میں نے اپنا تھوک نکلا اور دبے پاؤں ایسے چلنے لگا کہ کوئی آواز نہ نکلے۔ باقی بھی میری طرح چل رہے تھے، ہمارے سانسیں سینوں میں اٹک کر رہ گئی تھیں۔ अभी हम टीले की चोटी तक न पहुंचे थे कि अचानक रोशनी का एक गोला दागा गया, हमारे सरों के ऊपर रोशनी छा गई। इसके बाद तीनों तरफ से हम पर आग और गोलियों की बारिश हो गई। हम सब ज़मीन से लगकर लेट गए। हम मुकम्मल तौर पर दुश्मन की गोलियों की जद में आ चुके थे। जैसे ही कोई दस्ती बम या गोली हमारी तरफ आती तो जख्मी जवानों की चीखें बुलंद होने लगतीं। हम इस अंधेरे में कुछ भी नहीं कर सकते थे। मेरा दिल चाह रहा था कि ज़मीन फट जाए और मैं उसमें धंस जाऊं। मैं मौत को अपनी आँखों से देख रहा था। उस लम्हे एक शख्स सीने के बल रेंगता हुआ मेरे पास आया और मेरी टांग पकड़ ली। मैंने ज़मीन से अपना सर थोड़ा सा बुलंद करके पीछे की तरफ देखा तो यकीन नहीं आ रहा था। जो चेहरा मेरे सामने था वो इब्राहिम का नूरानी चेहरा था। उसने अचानक कहा, ये तुम हो? इसके बाद आरपीजी मेरे हाथ से लेकर आगे की तरफ बढ़ गया और अल्लाह अकबर की सदा बुलंद करते ही फायर खोल दिया। सामने के मोर्चे जो ज़्यादा गोलियाँ बरसा रहे थे मुनहदिम हो गए। इब्राहिम ने अपनी जगह से खड़े होकर कहा, अमीरुल मोमिनीन के शियो खड़े हो जाओ, मौला का हाथ हमारी पुश्त पर है। इब्राहिम के इस इकदाम ने सब जवानों में एक ताज़ा रूह फूंक दी। मैं अल्लाह अकबर के नारे लगाने लगा। बाकी लोग भी अपनी जगहों से खड़े हो गए। सब लोग गोलियां बरसा रहे थे। तकरीबन सारे इराकी भाग गए थे। चंद लम्हों बाद देखा तो इब्राहिम टीले की चोटी पर था। इराकियों के अहम टीले पर कब्जे की मुहिम बहुत तेज़ी से अंजाम पा चुकी थी। दुश्मन के कुछ फौजी असीर हो गए। हमारे बाकी जवान आगे बढ़ने लगे। मैं भी अपने कमांडर के साथ आगे जाने लगा। कमांडर ने रास्ते में मुझसे कहा, सब लोग ऐसे ही बिलावजह ख्वाहिश नहीं करते कि हमलों में इब्राहिम के साथ रहें। अजीब शुजाअत है इसमें। आधी रात को मैं इब्राहिम से मिला तो कहने लगा, तुमने मौला की एहानत का मुशाहिदा किया। दुश्मन को भगाने के लिए फ़कत एक अल्लाह अकबर की ज़रूरत थी। हमारे इलाके में हमले का वक्त ख़त्म हो चुका था। सब बटालियंस के जवान वापस आ गए थे, लेकिन बाज़ बटालियंस अपने कुछ शहीदों और ज़ख्मी जवानों को वहीं छोड़ आई थीं। इब्राहिम जब एक बटालियन के कमांडर के साथ बातें कर रहा था तो चिल्ला रहा था। वो काफ़ी गुस्से में था। मैंने उस वक्त तक उसे गुस्से में नहीं देखा था। वो कह रहा था, आप वापस जाना चाहते थे, नफरी और बाकी इम्कानात भी आपके पास मौजूद थे, तो फिर अपनी बटालियंस के ज़ख्मियों को वहीं पर क्यों छोड़ आए? आपको उनकी ज़र्रा परवाह नहीं है क्यों? इलाके का इंचार्ज जो इब्राहिम का दोस्त था, उसके साथ उसने हम आहंगी की और जवाद अफरासियाबी और कुछ दूसरे जवानों को साथ लेकर दुश्मन के ठिकानों में काफ़ी आगे तक चला गया। अगली चंद रातों में वो बहुत से शुहदा की लाशों और ज़ख्मियों को उठाकर वापस ले आए। इलाके की हसासियत की वजह से दुश्मन मैदान जंग से अपने फ़ौजियों की लाशें और साजो सामान नहीं समेट सका। इब्राहिम और जवाद को 12 दिसंबर 1982 की रात तक तकरीबन 18 जख्मियों और 9 शहीदों को दुश्मन के इलाके से निकाल कर वापस लाने का मौका मिल गया था। यहाँ तक कि वो एक शहीद के जसद को दुश्मन के मोर्चों से सिर्फ 10 मीटर के फासले से इंतहाई महारत और टेक्निक से उठाकर ले आए थे। इस लम्हे के बाद इब्राहिम की तबीयत थोड़ी ख़राब हो गई और हम इकट्ठे तेहरान वापस आ गए और चंद हफ्ते तक मैं तेहरान ही में रहा और यहाँ मजहबी और सकाफती सरगर्मियों में मसरूफ़ रहा। आखिरी अयाम। अली सादिकी। दिसंबर के अयाम थे। मैं और इब्राहिम तेहरान वापस आ गए थे। वो खस्तगी और थकावट के बावजूद काफ़ी खुश था। कहता था, दुश्मन के इलाके में कोई शहीद और ज़ख्मी बाकी नहीं बचा, जो कुछ भी था हम उठाकर ले आए। उसके बाद उसने कहा, आज की रात हमने कितनी मुंतज़र आँखों को ठंडक पहुँचाई। इन शुहदा में से जिसकी माँ भी अपने बेटे की कब्र पे जाएगी उसका सवाब हमें भी मिलेगा। मैंने फौरन इस मौके से फ़ायदा उठाते हुए कहा, आगा इब्राहिम, अगर ऐसा है तो तुम अपने लिए क्यों दुआ करते हो कि तुम गुमनाम रहो? उसे उस सवाल की तवक्को नहीं थी, लेकिन कुछ देर खामोश रहने के बाद बोला, मैंने अपनी माँ को तैयार कर रखा है। मैंने उन्हें कह दिया है कि वो मेरा इंतज़ार न करें, हत्ता कि उन्हें यह भी कह दिया है कि वो मेरे लिए गुमनाम शहादत की दुआ करें। لیکن جو جواب میں چاہتا تھا اس نے وہ پھر بھی نہ دیا۔ میں اور ابراہیم چند ہفتے تہران میں رہے۔ حملے ختم ہوئے تو بہت سے دوست ہر رات ابراہیم کے پاس آ جاتے۔ ابراہیم جہاں ہوتا انجمن کے جوان اور مجاہد بھائی اس کے پاس ہوتے۔ جنوری کے ایام تھے، ابراہیم کا مزاج اب پہلے کی نسبت کافی مختلف ہو چکا تھا۔ اب عامیانہ گفتگو اور مذاق وہ کم ہی کرتا تھا، اکثر دوست اسے شیخ ابراہیم کہہ کر پکارنے لگے تھے۔ ابراہیم نے اپنی داڑھی چھوٹی کر لی تھی مگر اس کے چہرے کی نورانیت میں کوئی فرق نہ آیا تھا۔ شہادت کی آرزو جو سب دوستوں کے دلوں میں تھی ابراہیم کے لیے ایک الگ ہی معانی رکھتی تھی۔ ہم رات کی تاریکی میں اکٹھے ہی چہل قدمی کیا کرتے تھے۔ میں نے ایک دن پوچھا، تم شہادت کی آرزو رکھتے ہو نا؟ وہ ہنس دیا، پھر کچھ دیر خاموش رہنے کے بعد گویا ہوا، شہادت تو میری آرزوؤں کا ایک چھوٹا سا حصہ ہے۔ میں چاہتا ہوں کہ امام حسین علیہ السلام کے بے کفن ساتھیوں کی طرح ٹکڑے ٹکڑے ہو جاؤں۔ مجھے بالکل اچھا نہیں لگتا کہ میرا جنازہ واپس آئے، میرا دل چاہتا ہے کہ میں گمنام ہی رہوں۔ اس کی ان باتوں کی وجہ میں پہلے بھی سن چکا تھا۔ وہ کہتا تھا، کیونکہ سادات کی ماں جناب زہرا سلام اللہ علیہا کی قبر نہیں ہے، لہذا میں نہیں چاہتا کہ میری خبر بنے۔ اس کے بعد ہم پہلوانی کلب میں چلے گئے۔ اس نے تمام دوستوں کو اگلے روز دن کے کھانے کی دعوت دی۔ اگلے دن ظہر کے وقت ہم اس کے گھر گئے۔ کھانے سے پہلے نماز با جماعت پڑھی گئی۔ ابراہیم کو ہم نے نماز پڑھنے کے لیے آگے کیا۔ نماز میں اس کی عجیب حالت تھی، ایسا لگتا تھا کہ وہ اس دنیا میں ہے ہی نہیں، اس کا پورا وجود ملکوت کی سیر کر رہا تھا۔ نماز کے بعد اس نے اپنی میٹھی آواز میں دعائے فرج پڑھی۔ ایک دوست نے میری طرف پلٹ کر کہا، ابراہیم کافی عجیب ہو گیا ہے، میں نے آج تک اس کی یہ حالت نہیں دیکھی کہ نماز میں ایسے آنسو بہا رہا ہو۔ انجمن کے پروگراموں میں وہ ہمیشہ حضرت زہرا صلوات اللہ علیہا سے توسل کیا کرتا تھا۔ وہ دعا کے دوران کہتا تھا، سب گمنام شہداء کی یاد میں مادر سادات کی طرح جن کی قبر کا نشان نہیں ہے۔ وہ انجمن میں ہمیشہ محاذ اور مجاہدین کو یاد کیا کرتا تھا۔ فروری کے ایام تھے، رات کے 9 بجے گلی میں کسی نے آواز دی، جناب علی آپ گھر پر ہیں؟ میں کھڑکی کے پاس آیا۔ گلی میں ابراہیم اور علی نصر موٹر سائیکل لیے کھڑے تھے۔ میں خوش ہو گیا اور دروازے پر آیا۔ ابراہیم اور اس کے بعد علی سے گلے ملا، انہیں بوسا دیا اور گھر کے اندر لے آیا۔ موسم کافی ٹھنڈا تھا اور میں اکیلا۔ میں نے کہا، کھانا کھایا ہے؟ ابراہیم نے کہا، نہیں، لیکن تم زحمت نہ کرو۔ میں نے کہا، تکلف نہ کرو، میں ابھی انڈا بنا دیتا ہوں۔ اس کے بعد میں نے رات کے کھانے کا تھوڑا سا انتظام کیا۔ میں نے کہا، آج بیگم اور بچے گھر پر نہیں ہیں، اگر تمہیں کوئی کام نہیں ہے تو یہیں رک جاؤ، کرسی بھی آمادہ ہے۔ یہاں حاشیے کے طور پر بیان کرتے ہیں کہ ایران اور افغانستان میں استعمال ہونے والی ایک ایک میٹر لمبی چوڑی مربع یا مستطیل شکل کی میز جس کے اوپر 4-4 میٹر یا 7-7 میٹر کا لحاف سلا ہوتا ہے، میز کو لحاف کے درمیان میں رکھ کر لحاف کو میز کے ساتھ سی دیا جاتا ہے اور لحاف کے چاروں کونے چاروں طرف پھیلا دیے جاتے ہیں۔ سردیوں میں گھر کے افراد چاروں طرف سے اس لحاف کے اندر ٹانگیں ڈال کر بیٹھ جاتے ہیں اور درمیان میں رکھی میز پر کھانے پینے کی چیزیں رکھ کر کھاتے ہیں اور باتیں کرتے جاتے ہیں، اسے کرسی بھی کہا جاتا ہے۔ ابراہیم مان گیا۔ میں نے کہا، ابراہیم اس سردی میں بھی کردی شلوار پہن کر چلتے ہو، تمہیں سردی نہیں لگتی؟ وہ ہنس دیا، نہیں، میں نے تو 4 شلواریں پہن رکھی ہیں۔ اس کے بعد اس نے اوپر والی 3 شلواریں اتاری اور کرسی میں گھس گیا۔ میں بھی علی سے باتیں کرنے لگا۔ نہیں معلوم ابراہیم سو گیا تھا یا نہیں، نہیں معلوم کیا ہوا، لیکن اچانک ہی اچھل کر بیٹھ گیا اور میرے چہرے کی طرف دیکھ کر بلا فاصلہ کہا، علی میری جان سچ بتاؤ، میرے چہرے پر تمہیں شہادت نظر آتی ہے؟ مجھے اس سوال کی بالکل توقع نہیں تھی۔ میں کچھ دیر تک ابراہیم کی صورت دیکھتا رہا، پھر آرام سے کہا، بعض دوستوں کی شہادت کے وقت ایک عجیب سی حالت ہو جاتی ہے، لیکن ابراہیم جان تمہاری تو ہر وقت یہی حالت رہتی ہے۔ कमरे में खामोशी छा गई। इब्राहिम उठा और अली से कहने लगा, उठो हमें जल्दी चलना है। मैंने हैरान होकर कहा, आगा इब्राहिम कहाँ? उसने जवाब दिया, हमें जल्दी जल्दी मस्जिद जाना है। उसके बाद उसने अपना लिबास दुरुस्त किया और अली के साथ चला गया। आखिरी वादा गाह। अली नसरुल्लाह बयान करते हैं कि आधी रात के वक्त हम मस्जिद में आए। इब्राहिम ने सब दोस्तों से अलविदा किया और उसके बाद घर चला गया। माँ और घर वालों से भी रुख्सत ली और माँ से दरख्वास्त की कि उसकी शहादत की दुआ करें। अगले दिन अलसबा हम महाज़े जंग पर चले गए। इब्राहिम कम ही बातें किया करता था, ज़्यादातर ज़िक्र या तिलावत में मसरूफ़ रहता। हम फुक्का के शुमाल में वाक़े डिवीज़न के कैंप पहुँच गए। बटालियंस हमले की मशक़ें कर रही थीं। दोस्तों को जैसे ही मालूम हुआ कि अली वापस आ गया है तो वो बहुत खुश हुए। सब उससे मिलने के लिए आने लगे। खैमा एक लम्हे के लिए भी खाली न होता था। हाज हुसैन भी आ गए और इब्राहिम को देखकर बहुत खुश हुए। सलाम और अहवाल पुरसी के बाद इब्राहिम ने पूछा, हाज हुसैन सब जवान मशक़ें कर रहे हैं, क्या कोई नया हमला होने वाला है? उन्होंने जवाब दिया, कल हमें हमला करना है, अगर तुम भी हमारे साथ चलते हो तो हमें बहुत खुशी होगी। उन्होंने अपनी बात को जारी रखते हुए कहा, इस नए हमले में इंटेलिजेंस के जवानों को बटालियंस में तकसीम करना पड़ेगा। हर बटालियन के पास जासूसी और हमले के लिए एक एक दो दो इंचार्ज होना ज़रूरी हैं। इसके बाद उन्होंने एक फहरिस्त इब्राहिम के सामने रखते हुए कहा, इन जवानों के बारे में तुम्हारी क्या राय है? इब्राहिम ने फहरिस्त देखी और एक एक शख्स के बारे में अपनी राय दी। इसके बाद पूछा, बहुत अच्छे, अब आप ये बताएं कि नफरी की तरतीब व तंजीम की क्या सूरत हाल है? उन्होंने जवाब दिया, सब जवानों को मुख्तलिफ पलटनों में तकसीम कर दिया गया है। चंद बटालियंस मिलकर एक पलटन तश्कील दी जाती है। इसी रोज सहपहर के वक्त इब्राहिम ने मेहंदी लगाई, सर के बाल तराशे और कद बनाया। इसका खूबसूरत चेहरा और ज्यादा मलकूती हो गया था। ग्रुप के बाद हम इस महाज के मुख्तलिफ व्यू पॉइंट्स पर गए। इब्राहिम मखसूस दूरबीन से हमले वाले इलाके का मुशाहिदा करने और कागज पर कुछ अहम नुकात लिखने लगा। कुछ और दोस्त भी इस व्यू पॉइंट पर आ गए। वो मुसलसल कहे जा रहे थे, आगा जल्दी करो, हमें भी देखना है। इब्राहिम ने नाराज लहजे में कहा, क्या ये सिनेमा है? हमें कल के लिए कोई राह हल तलाश करना है, अपने जाने का रास्ता मुशख्स करना है। इसके बाद वो नाराजगी में वहां से चला गया। कह रहा था, मेरा दिल बहुत परेशान है। मैंने कहा, कुछ भी नहीं है, परेशान मत हो। हम एक पलटन के कमांडर के पास चले गए। इब्राहिम ने कहा, जनाब इस इलाके की अपनी एक मखसूस हालत है, यहाँ की ज़मीन नरम और रेतीली है, इस मैदान में जवानों का चलना बहुत ही मुश्किल है। इराकी ने ये सारी रुकावटें हमारे लिए तैयार की हैं, क्या आपका ख्याल में ये हमला कामयाब हो जाएगा? कमांडर ने जवाब दिया, इब्राहिम जान, हेडक्वार्टर का यही हुक्म है और इमाम खुमैनी के बकौल हम अपने फ़र्ज की अदायगी पर मामूर हैं, नतीजा खुदा के हाथ में है। अगले रोज सहपहर के वक्त सब बटालियंस के जवान आमादा हो गए, सब फुक्का की तरफ चलने को तैयार थे। मैंने दूर से इब्राहिम को देखा, वो चेहरा देखते ही मेरा दिल लरस गया। उसका दिलकश चेहरा मलकूती हो चुका था, हमेशा से ज्यादा सूरत सफेद थी। उसने अरबी रुमाल ओढ़ा और खूबसूरत कोट पहन रखा था। वो हमारे पास आया और सब जवानों से हाथ मिलाया। मैं उसे खींचकर एक तरफ ले गया और कहा, इब्राहिम भाई आज तो बहुत नूरानी हो गए हो। उसने एक लंबी सांस लेकर हसरत से कहा, जिस रोज डॉक्टर बहिश्ती शहीद हुए उस दिन मैं बहुत परेशान था, लेकिन मैंने सोचा कितने खुशकिस्मत हैं वो जो शहीद हो गए। अगर वो तबई मौत मरते तो उनके लिए कितने ऐब की बात थी। असगर विसाली, अली कुर्बान, कासिम तशक्कुरी और हमारे बहुत से दोस्त चले गए। हाल तो यह है कि तहरान से ज़्यादा बहिश्ते जहरा में हमारे दोस्त हैं। फिर थोड़ी देर खामोश रहने के बाद दोबारा गोया हुआ, قرم شہر بھی آزاد ہو گیا اور میں ڈرتا ہوں کہ جنگ ختم ہو گئی تو شہادت سے محروم رہ جاؤں گا، اگرچہ ہمارا توکل خدا پر ہے۔ اس کے بعد اس نے ایک لمبی سانس لی اور کہا، میں شہادت کو بہت زیادہ پسند کرتا ہوں، لیکن چاہتا ہوں کہ سب سے خوبصورت شہادت میرے نصیب میں ہو۔ میں نے حیران ہو کر اسے دیکھا۔ میں اس کی گفتگو کے جاری رہنے کا منتظر تھا کہ آنسوؤں کے قطرے اس کی آنکھوں سے بہنے لگے۔ اس نے اپنی بات جاری رکھی، اگر تم ایسی جگہ پر رہ جاتے ہو کہ جہاں کوئی اور تم تک نہ پہنچ سکے، نہ ہی تمہیں کوئی جانتا ہو، تم خود ہو اور آقا و مولا ہوں، پھر مولا تمہارا سر کے اپنے زانوں پر رکھ لے، تو یہ سب سے زیادہ خوبصورت شہادت ہے۔ میں نے کہا، ابراہیم بھائی خدا کا واسطہ ایسی باتیں تو نہ کرو۔ اس کے بعد میں نے بات کا موضوع بدلتے ہوئے کہا، آؤ کمانڈر کے گروہ کے ساتھ آگے بڑھتے ہیں، یہ بہتر رہے گا، جہاں بھی ضرورت پڑی تو مدد کر دینا۔ اس نے کہا، نہیں، میں بسیجیوں کے ساتھ رہنا چاہتا ہوں۔ اس کے بعد ہم دونوں وہاں سے چل پڑے اور ہراول دستوں کی طرف آ گئے۔ وہ لوگ اپنی آخری تربیت میں مصروف تھے۔ میں نے کہا، ابراہیم تمہارے لیے کون سا ہتھیار اٹھاؤں؟ اس نے کہا، فقط دو دستی بم، اگر بندوق وغیرہ کی ضرورت پڑی تو عراقیوں سے چھین لوں گا۔ حاج حسین کرم اللہ دور سے ابراہیم پر نظر جمائے ہوئے تھے، ہم ان کی طرف چلے گئے، مسلسل ابراہیم کی طرف دیکھے جا رہے تھے۔ بے اختیار انہوں نے ابراہیم کو گلے سے لگا لیا، چند لمحوں تک اسی حالت میں رہے، گویا وہ جانتے تھے کہ یہ ان کی آخری ملاقات ہے۔ اس کے بعد ابراہیم نے اپنی کھلائی کی گھڑی کھولی اور کہا، حسین یہ آپ کے لیے یادگار ہے۔ حاج حسین کی آنکھیں آنسوؤں سے بھر گئیں، انہوں نے کہا، نہیں ابراہیم جان، یہ تمہارے ہی پاس رہے گی، تمہیں اس کی ضرورت پڑے گی۔ ابراہیم نے قاس اطمینان سے کہا، نہیں، مجھے اس کی کوئی ضرورت نہیں۔ حاج حسین کافی متاثر ہو چکے تھے، انہوں نے اس بات کا رخ بدلتے ہوئے کہا، ابراہیم جان، حملے کے لیے ہمیں دو راستے اختیار کرنے ہوں گے، سب جوان پہلے راستے سے جائیں گے جبکہ میں، کچھ افسران اور جاسوس جوان دوسرے راستے سے نکلیں گے، تم بھی ہمارے ساتھ آ جاؤ۔ ابراہیم نے کہا، میں بسیجی جوانوں کے ساتھ پہلے راستے سے جاؤں گا، کوئی مشکل تو نہیں ہوگی نا آپ کو؟ حاج حسین نے کہا، نہیں، جیسے تمہیں آسانی ہو۔ ابراہیم آخری مادی تعلقات سے الگ ہو گیا۔ اس کے بعد وہ ہراول بٹالینز کے جوانوں کے پاس جا کر بیٹھ گیا۔ Thank you.